यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ, म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। संविधान कार्यान्वयनमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। गैरातीदेखि परेको वर्षा र हिमपातले मुलुकभर जनजीवन प्रभावित। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै केही दिन वर्षाको सम्भावना। र रूस र युक्रेन बीच बढ़दो युद्धको सम्भावना कम गर्न टर्कीमा गोष्ठी गर्न राष्ट्रपति रिसेप ताइप एर्दोगान सहमत। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित संसदमा समिति प्रणाली राष्ट्रिय सभा विशेष पुस्तकको विमोचन समारोहमा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रिय सभाले परिपक्वता देखाउनुका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकोमा धन्यवाद समेत दिनुभयो। समारोहमा राष्ट्रपति समक्ष राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल सेनाले उक्त पुस्तक हस्तान्तरण गर्नुभएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खेल क्षेत्रलाई सहयोग गर्न सधैँ तयार रहेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले विश्व जगतमा नेपाललाई खेल क्षेत्रबाट चिनाउन सहयोग गरेकोमा प्रशंसा गर्दै सरकार खेल र खेलाड़ीका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो।
विश्व ब्याडमिन्टन महासंघको पुरुष एकल खेलाडीतर्फ विश्व वरिष्ठताको शीर्षस्थानमा सबै सबै राष्ट्रको गरिब राख्नुभएको सम्पूर्ण कलर गर्दै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। फुटबलको क्षेत्रमा नेपाली खेलाडीहरूलाई निरन्तर कुशल प्रशिक्षण दिनुभएका प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीहरूले सफलता प्राप्त गर्नु प्रयासरत हुनुहुनेछ भन्ने अपेक्षा लिनुहोस्। नेपाली खेलाडी तथा खेल कर्मीहरूले आगामी दिनमा अझै उच्च मूल्यका साथ काम गर्दै उनीहरूको प्रतिष्ठा यस अभिवृद्धि गर्दै जाने गर्नुहुनेछ भन्ने विश्वास गर्दछु।
बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई पनि नगदसहित पुरस्कृत गरिएको छ। प्रधानमन्त्री देउवाले शुक्रबार आज बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गर्नुभएको हो। प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका 12 खेलाड़ीलाई जनै 5-5 लाख प्रदान गर्नुभयो। यस्तै 2 प्रशिक्षकलाई जनै 3 लाख र 1 अफिसियललाई 2 लाख नगदले पुरस्कृत गर्नुभयो। गत पुसमा ढाका उज्बेकिस्तानलाई 3-2 सेटमा हराउँदै नेपालको महिला टीम च्याम्पियन बनेको थियो। नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। पुरूषतर्फ भने नेपाल चौथो स्थानमा रहेको थियो। प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई आज सम्मान गर्नुभयो। अल्मुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा मालदिवसमा सम्पन्न साफ च्याम्पियनशीपको फाइनलमा पुगेको थियो। हिजोदेखि परेको असिना पानी तथा हिमपातका कारण मुलुकभरिको जनजीवन प्रभावित भएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभन्ज्याङ र अघोरमा बाक्लो हिउँ जमेकाले हेटौँडा काठमाडौँ तर्फको यातायात अवरूद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। गैराती परेको हिउँ करिब 6 इन्च बाक्लो भएको र पानी परिरहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्साउन कठिनाई उत्पन्न भएको थाहा नगरपालिकाका प्रमुख लपसेर विष्टले बताउनुभयो। गैरातीदेखि परिरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अवरूद्ध भएको छ। कालीकोटको पिलीमा पहिरोका कारण सड़क अवरूद्ध भएको र पहिरो पन्साउन जुम्लाबाट मेसिन कालीकोट पठाइएको सड़क डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताउनुभयो। त्यस्तै कर्णाली राजमार्गको जुम्ला खण्डमा पनि भारी हिमपातले गाड़ी सड़कमै रोकिएका छन्। सम्भावित पहिरो पन्साएर यात्रा सहज बनाउन सड़क डिभिजनको टोली सड़कमै खटिएको बताउनुभयो। लगातार वर्षाका कारण कर्णाली राजमार्गको कालीकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिका 2 हुम्ल बजार तथा नागमा गमगढ़ी सड़क खण्ड पनि हिमपातले अवरूद्ध भएको छ। गैरातीदेखि परेको भारी हिमपातले जाजरकोट जिल्लाको माथिल्लो भेगको जनजीवन कष्टकर भएको छ। उच्च लेखाली क्षेत्रको जनजीवन प्रभावित बनाएको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भएको छ। हिउँ पर्न नरोकिएकाले चिसो झनै बढ़ेको उहाँले बताउनुभयो। त्यस्तै तापलेजुङको हिमाली तथा लेखाली क्षेत्रमा गैरातीदेखि परेको हिमपातका कारण उच्च लेखाली पहाड़ी क्षेत्रको जनजीवन प्रभावित बनेको छ। रूकुम पूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेखाली क्षेत्रमा हिमपात भएको हो। हिमपातका कारण चिसो निकै बढ़नुका साथै यस वर्ष पटक पटक भएको हिमपातका कारण मानिस सँगसँगै पशु चौपायालाई पनि समस्या भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको अधिकांश क्षेत्र सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिजोदेखि नै हिमपात भएको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लामा बाक्लो हिमपातका कारण तीन राजमार्ग अवरूद्ध हुनका साथै त्यहाँको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातका कारण महाकाली राजमार्ग, दशरथ चन्द राजमार्ग र बैतडी बजाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरूद्ध भएको र सवारी साधन बीच बाटोमै रोकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश साईले जानकारी दिनुभयो। सल्यानमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। बनगाड कुबिन्डे नगरपालिका साथ लामसाराका 40 वर्षीय रामकली कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ। हिजो आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै केही दिन देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ। यो वर्षा र हिमपात आज रातिसम्म र देशका कतिपय क्षेत्रमा भोलि पनि जारी रहने बताइएको छ। आज गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। भोलि प्रदेश नम्बर एक मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहे अन्य प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। चिसोबाट बस्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ। शैक्षिक गुणस्तरमा सुधार आएसँगै बाँकेको राप्ती सोनारी गाउँपालिकामा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढ़न थालेको छ। गाउँपालिकाले 139 जना शिक्षक नियुक्ति गरी पठन पाठन शुरू गरेपछि पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएको अभिभावक तथा विद्यार्थी बताउँछन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
विद्यार्थीको अनुपातमा शिक्षक निकै कम हुँदा दुई वर्ष अघिसम्म पठन पाठनमा समस्या थियो, तर अहिले त्यो समस्या छैन। राप्ती सोनारीका सबैजसो विद्यालय विद्यार्थीले खचाखच भरिएका देखिन्छन्। 800 बढ़ी विद्यार्थी रहेको राप्ती सोनारी 4 बैजापुर स्थित जनशक्ति माविका प्रधान अध्यापक प्रमोद कुमार यादव:
नेपाल सरकारले क्रिएट गरेको दरबन्दी एउटा पनि छैन। विद्यार्थी संख्या धेरै भएका कारणले गर्दाखेरि कक्षा कोठाको क्यापेसिटी पनि 100 बसाल्ने खालको छैन। अब हामी एउटा बेन्चमा 6-7
प्रावि तहका शिक्षकको मात्र दरबन्दी रहेको वडा नम्बर 2 अगैया स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले पनि विद्यार्थी धेरै भएपछि माध्यमिक तहको पढ़ाई शुरू गरेको छ। प्रधान अध्यापक ओम प्रकाश थापा:
गाउँपालिका अनुदानबाट आएको स्कलरले काम गरेर हामीले अगाडि चलाएका छौं।
पछिल्लो समय संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ़ेको पाइएको छ। कक्षा 5 संस्थागत विद्यालयमा पढेर अहिले सामुदायिक विद्यालयमा अध्ययनरत छात्र सुनिल बिक: राप्ती सोनारी 3 भवानिया पुर्की शोभा श्रेष्ठले पनि आफ्ना 2 छोरालाई सामुदायिक विद्यालयमै पढ़ाइरहनु भएको छ। शिक्षामा पछाडि परेको महसुस भएपछि लगानी बढ़ाएर शैक्षिक गुणस्तर सुधार्न लागि परेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूको भनाइ छ:
शिक्षालाई फोकस गर्नुपर्छ भन्ने उद्देश्यले हामीले चाहिँ शिक्षामा लगानी गर्यौं। यो वर्षको भौतिक संरचना बाहेक झन्डै 6 करोड़ हामीले
आवश्यक शिक्षकको पदपूर्ति भएपछि नियमित पठन पाठन, भौगोलिक रूपमा टाढा रहेका विद्यालयहरूमा गाउँपालिकाद्वारा स्कूल बस सञ्चालन, नियमित छात्रवृत्ति र दिवा खाजा कार्यक्रमले विद्यार्थीहरूलाई आकर्षित गरेको छ। राप्ती सुनारीमा 59 सामुदायिक विद्यालय सञ्चालनमा छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना: नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ समाचारमा। अब बाँकी समाचार। बाँकेमा आज एकै दिन 89 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। त्यस्तै जिल्लाका 3 प्रयोगशालामा गरिएको PCR परीक्षणमा थप 43 जनामा कोरोना पुष्टि भएको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो। यस्तै जमुना नाकामा 275 जनाको एन्टिजेन परीक्षण गर्दा 5 जनामा कोरोना पोजिटिभ देखिएको ओलीले जानकारी दिनुभयो। हुलाकी राजमार्ग अन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका 3 स्थित सड़कमा गैराती पिकअपले ठक्कर दिँदा 1 मृत्यु भएको छ। मृत्यु हुनेमा समसी गाउँपालिका 4 40 वर्षीय वीरेन्द्र राउत बराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक प्रकाश विष्टले बताउनुभयो। गैराती हुलाकी सड़क खण्डको सोनमा 3 पिकअपले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार उनको मृत्यु भएको थियो। जिल्ला अस्पताल 5 थरमा अक्सिजन उत्पादन शुरू गरिएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा अक्सिजन उत्पादन शुरू भएसँगै अस्पतालमा बिरामीले अक्सिजनको अभाव भोग्नुपर्ने अवस्थाको अन्त्य भएको छ। 5 थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
जिल्ला अस्पताल 5 थरमा प्रदेश सरकारको 1 करोड़ आर्थिक सहयोगमा ल्याइएको अक्सिजन प्लान्टबाट माघ 20 गतेदेखि अक्सिजन उत्पादन शुरू गरिएको हो। अक्सिजन उत्पादन शुरू भएपछि कुनै पनि बिरामीहरू अक्सिजनको अभावले दुःख नपाउने प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले बताउनुभयो।
अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएका छौं र 35 बिरामीलाई एकसाथ अस्पतालबाट चाहिँ अक्सिजन उपलब्ध हुनेछ। त्यो कारणले गर्दाखेरि 5 थर जिल्लामा अक्सिजन उत्पादनले गर्दा कोही पनि बिरामी चाहिँ अब दुःख पाउनुपर्ने अवस्थाबाट
जिल्लामा अक्सिजनको अभाव नहोस् भनेर अस्पतालमा अक्सिजन प्लान्ट राखी दैनिक 25 अक्सिजन सिलिण्डर उत्पादन हुने अस्पतालले जनाएको छ। पाइपलाइनबाट अस्पतालको 35 अक्सिजनको व्यवस्थापन गरिएको प्राविधिक राम प्रसाद रिमालले बताउनुभयो।
रेगुलर चलेर बेरहरूमा सिधै लाइन पुर्याउनको लागि हामीले पाइल इन्स्टल गरेका छौँ र 35 पोइन्टहरू हाम्रो आउटलेट पोइन्टहरू छ अहिले भित्र राखेको। 35 पोइन्टमा हरेक चेक पनि गरिसक्यौँ, हरेक आउटलेटहरूमा दिइरहेको छ।
जिल्लामै अक्सिजन उत्पादन भएपछि सिलिण्डर किन्नु भन्दा सस्तो हुने स्वास्थ्य प्रमुख बुद्धिबहादुर थापाले बताउनुभयो।
35 बेडलाई चाहिँ हामी अक्सिजन दिने अवस्थामा छौँ, जो आर्थिक रूपमा गत वर्ष चाहिँ धेरै धनराशि खर्च भएको थियो अक्सिजनमा, त्यो चाहिँ कटौती हुने भएको छ र अब यहाँका जनताहरूले पनि सेवा सुविधा राम्रो पाउनेछन्।
जिल्ला अस्पताल 5 थरमा 5 थर ताप्लेजुङ तेर्थुम लगायतका जिल्लावासी नागरिकहरूले सेवा लिँदै आएका छन्। दुर्गा खनाल, रेडियो नेपाल, 5 थर।
यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेको छ। अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक माता सिदी मोइतीले खोप पाएका नागरिकको संख्या त्यहाँ निकै थोरै रहेको बताउनु भएपछि विश्व स्वास्थ्य संगठनले यस्तो आग्रह गरेको हो। अहिले अफ्रिकामा कोविड विरूद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा 11% मात्र छ, जुन विश्वका अरू देशहरूको तुलनामा निकै नै थोरै हो। विश्व स्वास्थ्य संगठनले 2022 मध्यसम्ममा कम्तीमा पनि 70% नागरिकलाई खोप लगाउनु पर्ने लक्ष्य तय गरेको छ। युक्रेनको भ्रमणमा रहनुभएका टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोगानले रूस र युक्रेन बीच बढ़दो तनाव र युद्धको सम्भावना कम गर्न टर्कीमा गोष्ठी गर्न आफू तयार भएको बताउनु भएको छ। रूसले युक्रेनसँगको सीमामा हात हतियार सहित 1,00,000 भन्दा बढ़ी सेना तैनात गरेपछि रूस र अमेरिका लगायत पश्चिमा मुलुकहरू बीच तनाव उत्कर्षमा पुगेको छ। यसैबीच अमेरिकाले नेटोको पूर्वी सीमा सुदृढ़ गर्न भनी रोमानियामा 1,000 र पोल्याण्डमा 2,000 अमेरिकी सेना पठाए पछि रूस थप रुष्ट भएको छ। पूर्वी युरोपमा बढ़ेको तनावलाई मध्यनजर गर्दै जर्मनी र फ्रान्स लगायतका राष्ट्रहरूका नेताहरू रूसको भ्रमण गर्न इच्छुक रहेको समाचार संस्था अल्जाजिराले जनाएको छ। अब खेल। शीतकालीन ओलम्पिक सन् 2022 आजदेखि चीनको बेजिङमा शुरू हुँदैछ। ओलम्पिकको उद्घाटन चीनका राष्ट्रपति शी जिनपिङले गर्नुहुनेछ। करिब 3,000 खेलाड़ी सहभागी हुने शीतकालीन ओलम्पिकमा 109 खेल रहेका छन्। कोरोना महामारीकै बीच शुरू हुने शीतकालीन ओलम्पिकमा हरेक दिन खेलाड़ीहरूको कोरोना परीक्षण गरिनेछ भने सहभागी सबैलाई मास्क अनिवार्य गरिनेछ। समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। संविधान कार्यान्वयनमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। गैरातीदेखि परेको वर्षा र हिमपातले मुलुकभर जनजीवन प्रभावित। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै केही दिन वर्षाको सम्भावना। र रूस र युक्रेन बीच बढ़दो युद्धको सम्भावना कम गर्न टर्कीमा गोष्ठी गर्न राष्ट्रपति रिसेप ताइप एर्दोगान सहमत। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।